Alhamdulillah, nahmaduhu wa nasta'inuhu wa nastaghfiruhu wa nu'minu bihi wa natawakkalu alayh. Wa na'udhu billahi min shururi anfusina wa min sayyiati a'malina. Man yahdihillahu fala mudilla lahu wa man yudlilhu fala hadiya lahu. Wa nashhadu an la ilaha illallah wahdahu la sharika lahu. ونشهد ان سيدنا محمدا عبده ورسوله ارسله بالهدى ودين الحق ليظهره على الدين كله وكفى بالله شهيدا فصلى الله عليه وسلم تسليما كثيرا كثيرا اما بعد فاعوذ بالله من الشيطان الرجيم بسم الله الرحمن الرحيم يا ايها الناس انا خلقناكم من ذكر وانثى وجعلناكم شعوبا وقبائل لتعارفوا ان اكرمكم عند الله اتقاكم وقال عز وجل وقضى ربك الا تعبدوا الا اياه وبالوالدين احسانا اما يبلغن عندك الكبر احدهما او كلاهما فلا تقل لهما اف ولا تنهرهما وقل لهما قولا كريما وقال عز وجل يا ايها الذين امنوا قوا انفسكم واهليكم نارا وقودها الناس والحجاره عليها ملائكه غلاظ شداد لا يعصون الله ما امرهم ويفعلون ما يؤمرون وقال الله تعالى الرجال قوامون على النساء بما فضل الله بعضهم على بعض وبما انفقوا من اموالهم فالصالحات قانتات حافظات للغيب بما حفظ الله قال الله تعالى يا ايها الذين امنوا ان من ازواجكم واولادكم عدوا لكم فاحذروهم وَإِن تَعْفُوا وَتَصْفَحُوا وَتَغْفِرُوا فَإِنَّ اللَّهَ غَفُورٌ رَحِيمٌ محترم بزرگوں دوستو عزیزو اور بھائیو آج ہم انشاءاللہ اسلام کے معاشرتی نظام پر گفتگو کریں گے خاص طور پر اس کا جو آئلی حصہ ہے گھر کے اندر چار دیواری میں جو معاملہ ہے وہ زیادہ زیر بحث آئے گا اس کے لیے میں نے آپ کو قرآن مجید کے مختلف مقامات سے ایک ایک دو دو آیتیں سنائی ہیں سب سے پہلے تو میں نے آپ کو سورۃ حجرات کی ایک آیت سنائی ہے جس میں ارشاد ہوا کہ یا ایھا الناس لوگو انا خلقناکم من ذکر و انثا ہم نے تم سب کو ایک مرد اور ایک عورت سے پیدا کیا وَجَعَلْنَاكُمْ شُعُوبًا وَقَبَائِلَ لِتَعَارَفُوا اور پھر ہم نے تمہارے قبیلے اور نسلیں بنائیں تاکہ تم پہچانے جا سکو اِنَّا أَكْرَمَكُمْ عِنْدَ اللَّهِ أَتْقَاكُمْ یقیناً تم میں سے زیادہ عزت والا اللہ کی نظر میں وہی ہے جو تم میں سے سب سے زیادہ اللہ سے ڈرنے والا ہے اس میں انسانی مساوات کا ذکر ہے کہ پیدائشی طور پر نہ کوئی بڑھیا ہے نہ کوئی گھٹیا ہے رنگ نسل زبان اس کی بنیاد پر کوئی انسان کسی دوسرے سے بڑھیا نہیں ہے نبی اکرم صلی اللہ علیہ وسلم نے اپنے آخری خطبے میں اس کو یوں بیان فرمایا لا فضل لعربی علی عجمی کسی عربی کو کسی عجمی پر کوئی فضیلت نہیں ولا لعجمی علی عربی اور نہ کسی غیر عربی کو کسی عربی پر کوئی فضیلت حاصل ہے ولا لاحمر علی اسود نہ کسی گورے کو کسی کالے پر ولا لاسود علی احمر اور نہ کسی کالے کو کسی گورے پر کوئی فضیلت حاصل ہے الا بالتقوى سوائے تقوا کے کلکم بنی آدم کلکم بنو آدم تم سب کے سب آدم کے بیٹے ہو. وہ آدم و من تراب, اور آدم مٹی سے بنے تھے علیہ السلام. عام طور پر ہمارے ہاں جتنے بھی یہ نسلیں ہیں, قبیلے ہیں, خاندان ہیں, ذاتیں ہیں, کوئی کہیں 10 نسلیں پہلے, کہیں 20 نسلیں پہلے, کہیں 40 نسلیں پہلے, کہیں 100 نسلیں پہلے, کوئی ایک بڑا ہے جس کو اون کیا جاتا ہے کہ وہ بڑا تھا اور ہم اس کی اولاد ہیں. تھوڑا سا اور اوپر چلے جاؤ, اور اوپر چلے جاؤ تو ہم سب کہاں پہنچیں گے؟ راجپوت بھی وہیں پہنچیں گے, ڈوگر بھی وہیں پہنچیں گے, گجر بھی وہیں پہنچیں گے, ارائیں بھی وہیں پہنچیں گے, جاٹ بھی وہیں پہنچیں گے, شیخ بھی وہیں پہنچیں گے. اور وہ کون ہیں؟ حضرت آدم علیہ السلام اور حضرت حوا. میں بھی ان کی اولاد ہوں, آپ سب بھی ان کی اولاد ہیں, ہم میں سے ہر ایک انہی کی اولاد ہے. تو ہماری نسل ایک ہے, ہماری اصل ایک ہے, لہذا اس اعتبار سے ہم برابر ہیں. نہ کوئی گھوڑا بڑھیا ہے, نہ کوئی کالا بڑھیا ہے, نہ عربی نہ عجمی, نہ پنجابی نہ سندھی, نہ بلوچی نہ پٹھان. ہم سب کے سب حضرت آدم علیہ السلام کی اولاد ہیں, اور آدم مٹی سے بنے تھے. ہماری اصل کیا ہے؟ ہم مٹی سے بنے ہیں. وہ سب کچھ جو مٹی میں ہے وہی ہمارے جسم میں ہے, وہی نائٹروجن ہے, وہی کاربن ہے, وہی فاسفورس ہے, وہی سوڈیم پوٹاشیم کلورائڈ, سب کچھ وہی ہے. کمی بیشی ہے لیکن بنیادی طور پر عناصر سب وہی ہیں. تو کلکم بنو آدم, تم سب آدم کے بیٹے ہو. وہ آدم من تراب, اور آدم مٹی سے بنے. قرآن مجید ایک اور پہلو سے بھی ہمیں توجہ دلاتا ہے کہ ایک تو ہماری اصل مٹی ہے, اگر ہم اسے یاد رکھیں تو پھر ہماری آکڑ ختم ہو جانی چاہیے. اور دوسرا قرآن مجید توجہ دلاتا ہے کہ ذرا سوچو تو صحیح, تمہارا اوریجن کیا ہے؟ گندے پانی کی ایک بوند, جس کا ذکر کرتے ہوئے بھی کراہت ہوتی ہے. قرآن مجید نے یہ بات نہ کہی ہو تو میں شاید ممبر پر یہ بات کہنا گوارا بھی نہ کرتا, اور نہ آپ سننا بھی پسند کرتے, کیونکہ قرآن مجید نے کہا ہے کہ ہم نے تمہیں ملے جو نطفے سے پیدا کیا ہے. علم یکو نطفہ تم منی یمنا, کیا انسان منی کی بوند نہیں تھا جو ٹپکائی گئی؟ تو قرآن مجید چونکہ کہہ رہا ہے, اللہ کے پیغمبر صلی اللہ علیہ وسلم چونکہ یہ بات ارشاد فرماتے ہیں, تو لہذا مجھے بھی کوئی جھجک نہیں ہوئی کہتے ہوئے. لیکن بہرحال یہ بات ہمارے غور کرنے کے لیے ہے, ہماری توجہ کے لیے ہے کہ ہم زمین پر اکڑ کر چلنا چھوڑ دیں, اپنے آپ کو بڑا خان, چودھری, میاں صاحب, یہ سب کچھ جو ہے اس کی بجائے ہم انسان اپنے آپ کو کہلوائیں, اور اسی پہ سمجھیں کہ ہمارے لیے عظمت ہے. تو ہمارے دین کے, اسلام کے معاشرتی نظام کا ایک سب سے بڑا جز, اہم ترین جز جو ہے وہ ہمارا انسان ہونا ہے, کہ ہم سب انسان ہیں, اور ہمارا خالق بھی ایک ہے, اور ہمارا ماں, ہمارا باپ بھی ایک, حضرت آدم علیہ السلام, اور ہم سب کی ماں بھی ایک, حضرت حوا سلام علیہا. اس کے بعد دو ڈائمینشنز ہیں جن کے اندر رشتے موجود ہیں. ایک ہے ورٹیکل ڈائمینشن, اس میں کیا ہے؟ باپ ہے, اس کے اوپر دادا ہے, پھر پردادا ہے, پھر آگے تک چلے جائیں حضرت آدم تک پہنچ جائیں گے, اور ہر شخص کے نیچے پھر اس کی اولاد ہے, پھر اس کے پوتے نواسے ہیں. تو یہ کیا ہے؟ یہ ایک ورٹیکل ڈائریکشن ہے. ان دونوں ڈائریکشنز میں ہمارے دین میں مختلف ہدایات دی گئی ہیں. اوپر کی سمت میں جو بھی تفصیلی ہدایات ہیں ان سب کا خلاصہ ایک ہے کہ وہ تم سے بڑے ہیں, لہذا ان کے سامنے اف بھی نہ کرو. اس کو میں سادہ پنجابی میں ترجمہ کروں تو چوں بھی نہ کرو. ان کے سامنے اپنی گردن جھکائے رکھو, اپنی آواز کو پست رکھو. ان سے اختلاف بھی ہو تو بڑے ہی مناسب الفاظ میں اور بڑے ہی مناسب لہجے میں کرو، کہیں یہ احتمال نہ ہو کہ سننے والا یہ محسوس نہ کر سکے کہ ان میں سے بڑا کون سا ہے۔ آواز سن رہا ہو کوئی، اس آواز سے اس کو پتہ چلنا چاہیے کہ یہ جو ہے یہ چھوٹے کی آواز ہے، یہ بڑے کی آواز ہے۔ قرآن مجید میں کوئی 5 مقامات ایسے ہیں جہاں اللہ تعالیٰ نے اپنے حق بندگی کے فوراً بعد والدین کے حقوق کا تذکرہ کیا ہے۔ اللہ تشرکوا باللہ شیئاً، یہ کہ تم اللہ کے ساتھ کسی کو شریک نہ بناؤ، وبالوالدین احسانا، اور والدین کے ساتھ حسن سلوک کرو۔ سورہ بنی اسرائیل میں فرمایا وَقَضَى رَبُّكَ أَلَّا تَعْبُدُوا إِلَّا إِيَّاهُ وَبِالْوَالِدَيْنِ إِحْسَانًا، تیرے رب نے فیصلہ فرما دیا ہے کہ تم اللہ کے سوا کسی کی عبادت نہ کرو اور والدین کے ساتھ حسن سلوک کرو۔ آگے جا کے فرمایا کہ اگلی آیت میں اِمَّا يَبْلُغَنَّكَ عِنْدَكَ الْكِبَرَ أَحَدُهُمَا أَوْ كِلَاهُمَا، اگر وہ تمہارے سامنے دونوں یا ان میں سے کوئی ایک بڑھاپے کو پہنچ جائے، فلا تقل لہما اف، تو ان سے اف تک نہ کہو۔ یہ اف جو ہے بیزاری کا کلمہ ہے، ان کی موجودگی سے بیزار ہونا، ان کی باتوں سے بیزار ہونا، ان کی کھانسی سے بیزار ہونا، ان کی کوئی اور کسی بوڑھے کو ڈکاریں آتی ہیں، کسی کو ہچکی آتی ہے، کسی کو کھانسی آتی ہے، کسی کی سانس کی تکلیف ہے، کسی کے منہ سے اس کے کپڑوں سے اسمیل آتی ہے، ظاہر ہے جس طرح بچہ اپنے پیشاب وغیرہ پر کنٹرول نہیں رکھتا، ایک بوڑھا آدمی جو ہے اس کے لیے بھی یہ ایک ممکن نہیں ہوتا، لیکن ظاہر ہے کہ جب چھوٹے کے پیشاب میں پھر اسمیل کم ہے، بڑے کے پیشاب میں اسمیل زیادہ ہوتی ہے، تو یہ سب چیزیں جو ہیں وہ اریٹیٹ کر سکتی ہیں انسان کو۔ یاد کرو کہ جب تم چھوٹے تھے تو انہوں نے تمہاری یہ ساری اسمیل، بلکہ وومٹنگ کی اسمیل پر بھی کبھی کسی ماں نے منہ نہیں چڑھایا تھا، ناک نہیں چڑھائی تھی، بلکہ خوشی کے ساتھ بس یہ فکر تھی کہ بچہ بیمار ہے یہ ٹھیک ہو جائے، لیکن یہ کہ اب چونکہ اسمیل آ رہی ہے میں نے اس کو صاف نہیں کرنا، کبھی کوئی ماں ایسے نہیں کرتی۔ لیکن جب بیٹا جوان ہو جاتا ہے اور اس کے والدین سے اس کو اسمیل آتی ہے تو بچہ جو ہے وہ آکورڈ محسوس کرتا ہے، اپنی شان سے کمتر سمجھتا ہے، تو اس سے پھر اس کے چہرے پر ناگواری کے آثار آتے ہیں، اس کے جسچر سے ناگواری کے آثار آتے ہیں، اس کی زبان سے ناگواری کے آثار آتے ہیں۔ ان سب کو برداشت کرنا، خوشی سے برداشت کرنا اور اس میں اپنی جنت کا سامان کرنا۔ بوڑھے والدین کی خدمت جو ہے یہ جنت کا راستہ ہے، کوئی اس میں سے گزرے تو انشاءاللہ جنت اس کی منتظر ہوگی۔ اس کا اہتمام کرنا، یہ ہے قرآن مجید کی ایک مستقل تلقین۔ تو اما یبلغن عندک الکبر احدہما او کلاہما فلا تقل لہما اف ولا تنہرہما، انہیں ڈانٹو مت، وقل لہما قولا کریما، اور ان کے ساتھ عزت والے لہجے میں، نرم لہجے میں بات کرو۔ انسان کو جھنجھلاہٹ آتی ہے، سمجھدار آدمی ہے، جھنجھلاہٹ آتی ہے، نہ سمجھی کی باتیں ہوں، لیکن جس طرح بچہ نہ سمجھی کی باتیں کرتا ہے، بوڑھے والدین بھی نہ سمجھی کی باتیں کرتے ہیں، کریں گے، کرتے رہیں گے۔ بیٹے کی یہ ذمہ داری ہے کہ وہ ذہناً تیار رہے اور جب نہ سمجھی کی بات کریں تو بس دل میں ان کے لیے دعا کریں، لیکن ان کی نہ سمجھی کی باتوں پر بھی سر جھکائے رکھے، زبان نہ کھولے، بلکہ ان کی ہاں میں ہاں ملا دے، جی ابا جی، جی اما جی۔ بحث کرنا ضروری نہیں ہے کہ آپ ہر بات کو نہیں نہیں جی نہیں ہے کہ آپ غلط کہہ رہے ہیں، حامل آدم ان کے حامل. اس سے کوئی آپ کے نہ دین میں فرق آئے گا نہ ایمان میں فرق آئے گا. ثواب ملے گا, جنت ملے گی. بس دل میں یہ ہو کہ اللہ تعالیٰ کا حکم ہے کہ میں نے ان کے سامنے اونچی نہیں بولنا, میں نے ان کے ساتھ سخت لہجہ اختیار نہیں کرنا, بس ہمیں حامل آ دیں. پھر ذرا اچھے موڈ میں ہو تو پھر توجہ بھی دلا دیں, اور پھر بھی ذہن تیار رہیں کہ آگے سے وہ ڈانٹ دیں پھر ڈانٹ سن لیں. جاتا کچھ نہیں انسان کا, صرف انسان کی وہ سوچ جو ہے اس کو بدلنے کی ضرورت ہے. اگر ہماری سوچ بدل جائے کہ بس یہ بڑے ہیں, پھر انسان کو کوئی مسئلہ پیش نہیں آئے گا. تو بڑوں کے ساتھ بس نرم رویہ, اچھا لہجہ, خدمت کرنا, ان سے دعائیں لینا, صرف عادت پڑھنے کی بات ہے. یعنی نوجوان تھوڑی سی اپنی جو ہے وہ ذہن کو ذرا اس طرف موڑ لے تو انشاءاللہ یہ کام کو مشکل کام نہیں ہے. اللہ تعالیٰ پھر آسانی پیدا کرتا ہے, لیکن پہلے جو ہے وہ انسان کا ذہن جو ہے وہ اس کے لیے ہونا چاہیے تیار کہ ان کے سامنے بولنا نہیں, اونچی آواز میں بات نہیں کرنی, کڑک لہجہ اختیار نہیں کرنا, اور ان کو سامنے جھوٹا قرار نہیں دینا, ان کی بات کی نفی نہیں کرنی. بس بڑے ہیں, جی 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 جی, بگڑے گا کچھ نہیں آپ کا. لیکن بہرحال وہ جو چھوٹے بڑے کی تمیز ہے وہ آپ کے گھر میں رائج ہوگی, اور جب آپ یہ رائج کریں گے اپنے گھر میں, اگلی بات آپ کو بتا رہا ہوں, تو آپ کی اولاد جو سائلنٹ آبزرور ہے, آپ کے بیٹے آپ کو دیکھیں گے اپنے والد صاحب کے سامنے ادب و احترام سے پیش آتے ہوئے, کل آپ جب اس سٹیج پہ پہنچیں گے تو انشاءاللہ وہ آپ کے گھر کی روایت ہوگی. اور یہ روایت جو ہے یہ بڑی اہم چیز ہے, بڑا قیمتی سرمایہ ہے ہمارا روایت. جن گھروں میں روایات پکی ہیں ان گھروں کا ماحول آپ کو ڈفرینٹ نظر آتا ہے, چھوٹے بڑے کی تمیز جو ہے وہ قائم رہتی ہے. اور جن گھروں سے روایات غائب ہو جاتی ہیں, اور غائب جو ہیں وہ بعض اوقات بڑے خود کرتے ہیں, یعنی علم جب بیچ میں آ جاتا ہے اور انسان ذرا کوالیفائڈ ہو جاتا ہے تو وہ روایات کو غلط قرار دیتا ہے, اور پھر ذرا لبرل ایک ماحول گھر میں لانے کی کوشش کرتا ہے, لیکن جب پھر بوڑھا ہوتا ہے تو پھر اسے اس کی قیمت ادا کرنی پڑتی ہے. پھر اسے ہی قیمت نہیں ادا کرنی پڑتی, پھر اس کی اولاد کو بھی آگے قیمت زیادہ ادا کرنی پڑتی ہے, پھر اس کی آگے جو ان کی اولاد ہے وہ زیادہ اس کی قیمت ادا کرتی ہے. موٹی سی بات ہے, ہم اپنے دفاتر میں اپنی جاب پر اپنے باس کی کڑوی کسیلی بھی سنتے ہیں. باس سے زیادہ حقدار والدین ہیں کہ ہم ان کی کڑوی بھی سنیں, کسیلی بھی سنیں, ان کی غلط بات جو ہے اس کو بھی پی جائیں, برداشت کر جائیں. دل جتنا مرضی کہہ رہا ہو کہ یہ بات غلط ہے, اصول کے خلاف ہے, خلاف قاعدہ ہے, 10 الفاظ آپ استعمال کر لیں, لیکن سب سے اوپر بات کیا ہے, وہ بڑے ہیں. صرف اتنی بات جو ہے وہ اپنے آپ کو سمجھا دیں کہ وہ بڑے ہیں. پنجابی میں اس کا محاورہ کہہ, چلو بڑے جو ہے. تو بڑوں کو بس صرف بڑا سمجھ لیں کہ بڑے جو ہے. پھر یہ جو میں نے روایت کی بات کی ہے, اس روایت کا ایک اور حصہ جو ہے وہ آگے تک چلتا ہے. صرف والدین ہی نہیں, بڑا بھائی وہ بھی بڑا ہے. بظاہر اگر وہ کوئی ایسا معصوم بھی ہو کہ بڑا بھائی زیادتی کر رہا ہے تو بھی بڑا بھائی ہے. اور خاص طور پر والد کے اس دنیا سے چلے جانے کے بعد ہماری پرانی روایت کیا ہے, اس کو ذہن میں رکھیے گا, کہ بڑے بھائی کو والد کا مقام دینا, اس کی اسی طرح عزت کرنا جیسے باپ کی عزت کی جاتی تھی. یہ بھی کیا ہے, اس گھر کو گھر بنا کے رکھتا ہے, اس گھر کو انٹیکٹ رکھتا ہے. ورنہ جب یعنی پہلے والد کا احترام ختم ہوتا ہے, والدہ کا احترام ختم ہوتا ہے, تو پھر بڑے بھائی کا تو سوال ہی ختم ہو جاتا ہے. اور جو ہی بڑے آنکھیں بند کرتے ہیں اس کے بعد پھر گھر وہ عمارتیں رہ جاتی ہیں, لیکن وہ گھر نہیں ہوتا, وہ فیملی نہیں ہوتی. تو فیملی کا سارا کا سارا حسن جو ہے وہ رشتوں کے اندر ہے. چھوٹا, یہ چھوٹا ہے یہ شفقت کا حقدار ہے, یہ بڑا ہے یہ ادب کا حقدار ہے. نبی اکرم صلی اللہ علیہ وسلم کا بڑا خوبصورت فرمان ہے کہ ملم یرحم صغیرنا ولم یعرف حق کبیرنا فلیس منا، جو ہمارے چھوٹوں پر رحم نہ کرے، ان چھوٹوں پر شفقت نہ کرے اور بڑوں کا حق نہ پہچانے وہ ہم میں سے نہیں ہے۔ اس پر کوئی فتویٰ لگانے کی ضرورت نہیں ہے، یہ فتویٰ تو مفتی لگائیں گے کہ وہ دائرہ اسلام سے خارج ہوتا ہے کہ نہیں ہوتا، لیکن اس کو آپ سادہ مفہوم رکھیے، وہ ہم میں سے نہیں ہے، اس کا ہم سے کوئی لینا دینا نہیں ہے، اسے ہماری ٹریڈیشن پسند نہیں، جسے اسے ہماری روایت پسند نہیں، اسے ہمارے طور طریقے پسند نہیں۔ ہمارے طور طریقے کیا ہیں؟ بڑوں کا ادب، چھوٹوں پر رحم۔ اگر کوئی شخص جو ہے وہ اس طور طریقے کو اپنا رہا ہے تو رسول اللہ صلی اللہ علیہ وسلم اسے اون کر رہے ہیں، اور اگر کوئی ان طور طریقوں کو نہیں اپناتا تو رسول اللہ صلی اللہ علیہ وسلم اس کو ڈس اون کر رہے ہیں۔ تو جب وہ تمہارے سامنے بڑھاپے کو پہنچ جائیں تو ان کے سامنے اف تک تک کہنا، ڈانٹنا مت، اور ان سے نرم لہجے میں بات کرنا۔ وَاخْفِضْ لَهُمَا جَنَاحَ الذُّلِّ مِنَ الرَّحْمَةِ، اور اپنے دونوں شانے، اب ہمارے محاورے میں پر بچھانا جو محاورہ ہے، اس لیے کہ پرندوں کے یہ ہمارے جو بازو ہوتے ہیں یہی پرندوں کے پر ہوتے ہیں، تو اردو محاورہ کیا ہے؟ کسی کے لیے پر بچھانا، جی آیا نو کہنا۔ جی آیا نو کہنا ہے کیا؟ کہ کسی کے آنے پر آپ کے دل کو مسرت ہو۔ والدین کی پریزنس جو ہے اگر میرے لیے خوشی کا باعث ہے تو اس کا مطلب ہے کہ مجھے ان کی ٹھنڈ ہے، اور اگر ان کی پریزنس، ان کی شکل دیکھ کر، ان کی پریزنس پر میرا دل تنگ ہوتا ہے تو اس کا مطلب ہے کہ پھر میں راہ راست سے ہٹا ہوا ہوں، مجھے ان کی ٹھنڈ نہیں۔ تو ان کے لیے اپنے شانوں کو جھکائے رکھو، اپنے پر بچھائے رکھو، اور اللہ تعالیٰ سے دعائیں کرتے رہو کہ رب ارحمہما کما ربیانی صغیرا، کہ ربا ان دونوں پر اسی طرح رحم فرما جیسے انہوں نے مجھے پالا تھا جب میں چھوٹا تھا۔ دوسری صفت میں آئیے، اولاد۔ ہم نے اس وقت اولاد کے جو حقوق اپنے اوپر لاد لیے ہیں ان کا قرآن و سنت سے کوئی ثبوت نہیں۔ ہم نے لازم کر لیا ہے کہ بیٹے کو پی ایچ ڈی کروانا جائے وہ بھی میری ذمہ داری ہے، اس کو ایم بی بی ایس کروانا بھی میری ذمہ داری ہے، اس کو انجینئرنگ کرانا بھی میری ذمہ داری ہے، اس کو سی اے کرانا بھی میری ذمہ داری ہے، اعلیٰ سے اعلیٰ اسکول میں داخل کروانا وہ بھی میری ذمہ داری ہے۔ یہ کوئی ذمہ داری دین کی طرف سے عائد نہیں ہوتی۔ دین کیا کہتا ہے؟ یا ایھا الذین آمنوا قوا انفسکم واہلیکم نارن وقودھا الناس والحجارہ، اے ایمان والو، بچاؤ اپنے آپ کو اور اپنے اہل و عیال کو ایک ایسی آگ سے، وقودھا الناس والحجارہ، جس کا ایندھن بنیں گے انسان اور پتھر۔ مطلب آپ سمجھ گئے، جہنم کی آگ، یعنی اپنے آپ کو اور اپنے اہل و عیال کو جہنم کی آگ سے بچانے کی فکر کرنا، یہ کیا ہے؟ یہ ہمارے دین کا تقاضا ہے۔ اس کے لیے ضروری تعلیم دلانا یہ بھی ضروری ہے جو اس کی آخرت میں اس کی مدد کرے، یہ تو ہے فرض۔ باقی بچے کو اسکول میں داخل کرانا حرام نہیں ہے، بچے کو آپ کالج کی تعلیم دلائیں حرام نہیں ہے، لیکن ایک اصل جو فرض کیا ہے، وہ فرض یہ ہے اپنی اور اپنے اہل و عیال کی، بیوی بچوں کی عاقبت کی فکر کرنا کہ انہیں الٹیمیٹلی، دنیا میں بھی جو ہم فکر کر رہے ہیں ساری ان کی تعلیم کی، ان کے اسکول کی، ان کے کمفرٹس کی، وہ کس لیے ہے؟ انہیں کوئی تکلیف نہ ہو، ان کے آرام و سکون کے لیے۔ لیکن دنیا میں ہم نے انہیں آرام بھی پہنچایا، سکون بھی پہنچایا، کوشش کی آرام و سکون پہنچانے کی، سکون تو اللہ تعالیٰ ہی دیتا ہے، لیکن ہم نے کوشش کی، لیکن آخرت میں ہم نے انہیں جہنم میں جلنے دیا، تو ہم نے ان کے ساتھ کوئی مہربانی کا معاملہ، کوئی ان کو فیور نہیں دیا، دشمنی کی ہم نے ان کے ساتھ، دوستی نہیں کی۔ اپنی اولاد کے ساتھ، اپنی بیوی کے ساتھ دوستی کیا ہے؟ محبت کیا ہے؟ کہ ہم اس کے انجام کی فکر کریں، اس کی الٹیمیٹ جو زندگی ہے، آخرت کی زندگی، اس کی فکر کریں، تو یہ کیا ہے؟ ये हमारे अहलो अयाल का हम पर हक है। अब आइए जो उफुकी सिमत है, हॉरिजॉन्टल डायरेक्शन के अंदर जो रिश्ते हैं, इनको भी कुरान मजीद ने बयान किया है, इनके हुकूक। इसमें एक तो बहन भाई आते हैं जो वालिदैन से मुतालिक हैं, उसका मैंने तस्करा कर दिया कि छोटे और बड़े का फ़र्क जो है वहाँ भी उसी तरह मलहूज होगा, लेकिन वैसे रिश्ते के एतबार से वो सारे भाई भी बराबर हैं और सारी बहनें जो हैं वो भी बराबर हैं। लेकिन इस असल जो रिश्ता है, जो असल मौजू बनता है, जिसके लिए हमें बहुत ज़्यादा हिदायत की ज़रूरत है, वो मियाँ बीवी का रिश्ता है, शौहर और बीवी का रिश्ता। कुरान मजीद ने और नबी अकरम सल्लल्लाहु अलैहि वसल्लम ने इस रिश्ते को बहुत अहमियत दी है और इसमें तफसीली हिदायत जो हैं वो हमें मिलती हैं। सबसे पहली बात तो ये है कि ये बात हमें ज़हन में रखनी चाहिए कि मर्द और औरत, यानी शौहर जो है वो ज़ाहिर है मर्द ही होगा और बीवी जो है वो ज़ाहिर है कि औरत ही होगी। अब जो मगरिब की तरफ से जो बदबूदार हवाएं आ रही हैं, उनमें अब नए नए फितने जो है वो आ रहे हैं, फेमिनिज्म का फितना है, इसी तरह गेज का फितना है, वो क्या है? असल में दीन की तालीमात को मस्क करने और इंसान की फितरत को मस्क करने की कोशिश है। जहाँ तक इंसान के जिंसी ताल्लुक का मामला है, खाना पीना और जिंसी ताल्लुक कायम करना, ये बुनियादी तौर पर हैवानी सिफात हैं। हैवानात के अंदर जो असल ताल्लुक है वो सिर्फ मेल और फीमेल के दरमियान है, ना दो फीमेल्स का ताल्लुक आपको कहीं मिलेगा और ना ही दो मेल्स का ताल्लुक आपको मिलेगा। ये आपको सिर्फ जो है वो नेशनल ज्योग्राफिक दिखाएगा आपको। आप नेचुरली जो है वो कहीं भी दो भैंसों का आपस में कोई ताल्लुक नहीं देखेंगे और दो भैंसों का आपस में कोई ताल्लुक नहीं देखेंगे, दो बकरों का ताल्लुक नहीं देखेंगे, दो बकरियों का ताल्लुक नहीं देखेंगे। लेकिन ये बाकायदा यानी फिल्में बना बना कर आपको ये भी दिखाएंगे कि ये दो भैंसों के दरमियान भी ताल्लुक है और दो बकरों के दरमियान भी और दो बकरियों के दरमियान भी ताल्लुक है। ये सब जो है ये बनाई हुई चीज़ें होती हैं और इनके मकासद हैं कि इन चीज़ों को प्रमोट करना मकसद है और उस सब का हासिल क्या है? घर को तोड़ना। यानी जब भी दो मेल्स आपस में दिलचस्पी लेने लगेंगे उससे घर तबाह होगा, या उन्हें शादी की तलब नहीं होगी और अगर शादी कर ली है तो फिर उनकी बीवी में दिलचस्पी नहीं होगी। अब बीवी में दिलचस्पी नहीं होगी तो फिर घर में दिलचस्पी नहीं होगी, घर में दिलचस्पी खत्म हो जाएगी तो घर टूट जाएगा एंड वाइस वर्सा। कोई खातून जो है उसने शादी नहीं की लेकिन बहरहाल अंदर अल्लाह ताला ने जो फितरत रखी है वो तो है मौजूद, या उसने शादी की है और उसके बाद उसका निभा किसी वजह से नहीं हुआ, या वो बेवा हो गई या तलाक हो गई। अब क्या है उसके अंदर जो वो फितरी तकाजा है वो अपना इजहार चाहेगा और फिर वो इजहार जो है इसलिए कि उसने जो अल्लाह ताला ने रास्ता उसके लिए बनाया हुआ था उसको उसने इख्तियार नहीं किया। हमारे दीन की डायरेक्शन क्या है कि वह अनकिहुल अयामा मिनकुम, जो तुम में से शौहर आशना औरतें हैं बेवा या मुतलका उनकी शादी का बंदोबस्त करो। लेकिन जब तालीमात मस्ख हो जाती हैं और दीन की प्रायोरिटीज हमारी प्रायोरिटीज नहीं रहती तो फिर क्या होता है, यानी कोई बेवा औरत मुतलका औरत शादी के बारे में सोचे या शादी के बारे में किसी से तज़किरा करे तो पूरा मुआशरा जो है उसको लानत मलामत करता है। कोई मर्द जो है उसकी बीवी फौत हो जाए या किसी वजह से तलाक हो जाए तो वो नाम ले सही कि मैं दूसरी शादी कर लूं तो पूरे खानदान में भी एक तूफान आ जाता है, ओह ये बुड्ढे को क्या हो गया, इस पर जो है वो जिनसी जज्बा जो है वो सवार हो गया। हालांकि बड़ी मोटी सी बात है, इसको बड़ा हमें समझने की जरूरत है कि शादी के दो हिस्से हैं। एक है जिनसी ताल्लुक और एक है रिफाकत हयात। जब इंसान बूढ़ा हो जाता है तो उसमें जिनसी ताल्लुक की ताकत नहीं रहती, लेकिन मर्द हो या औरत हो, औरत की तो वो ख्वाहिश भी काफी हद तक कम हो जाती है, लेकिन मर्द की ख्वाहिश बरकरार रहती है, अगरचे उसमें जिस्मानी ताकत नहीं होती सेक्स करने की उतनी जितनी पहले थी, लेकिन बहरहाल उसका दिल जवान रहता है। लेकिन दूसरी चीज दोनों के लिए अहम है, वो क्या है, वो रिफाकत हयात है। आपके बच्चे आपके कितने ही खिदमत गुजार हों, लेकिन जाहिर बात है कि उन्होंने रात जो है वो अपनी बीवी के पास साथ बसर करनी है, वो उसका हक है। और बुढ़ापे में इंसान को जो रिफाकत की एक जरूरत है, कि फिर इंसान बूढ़ा हो जाता है, नींद कम हो जाती है इंसान की, या किसी बीमारी की वजह से उसको अटेंशन की जरूरत है, लेकिन अगर बीवी हो तो हर एतबार से उसको अटेंड कर सकती है। यानी बहुत से पहलू ऐसे हैं कि जिसमें इंसान की बहू कितनी ही खिदमत गुजार हो, लेकिन बहरहाल वो एक हद से ज़्यादा जो है वो आपकी टेक केयर नहीं कर सकती। लेकिन बीवी हो इसलिए कि उससे पर्दा नहीं है, वो आपकी हर एतबार से टेक केयर कर सकती है, आपकी तमाम जो भी डिसेबिलिटीज़ हैं, माजूरियाँ हैं, उन सबको वो कंपनसेट कर सकती है। लेकिन बहू या बेटी या इवन बेटा, ज़ाहिर है अगरचे वो करेगा, लेकिन बहरहाल उसको एक झिझक महसूस होगी। जबकि अगर बुढ़ापे में आपने दूसरी शादी की है तो वो रिफाकत हयात के एतबार से उसकी एक अहमियत है। लेकिन हमारे यहाँ अब उसको एक बहुत ही बुरा समझा जाता है, ओहो लो जी लो ये बूढ़े वाले जवान उठ रहे हैं, फलाना कोई कुछ बोल रहा है, जो मुंह में आता है वो बोल रहा है, और हम उस दूसरे आस्पेक्ट को सिरे से नजरअंदाज कर देते हैं कि अगरचे सेक्स जो है अब फोर फ्रंट पर नहीं रहा या खत्म भी हो गया है, लेकिन रिफाकत हयात जो है ये बहरहाल एक जरूरत है जिसको हमें जरूर एड्रेस करना चाहिए, और हमें ये रास्ता जो है ये खुला रखना चाहिए और इसको इनकरेज करना चाहिए। कहीं आपके गिर्दोपेश में ऐसी कोई बात हो जहां आपकी बात चलती हो तो आप बच्चों को समझाएं और उन्हें कन्विंस करें कि नहीं, ये काम जो है इसका ताल्लुक सिर्फ सेक्स के साथ नहीं है, तुम्हारी माँ की अपनी हैसियत है, लेकिन अब तुम्हारे बाप को एक रिफाकत की ज़रूरत है, एक कंपनी की ज़रूरत है, तो उसकी कंपनी के लिए भी अगर तुम बंदोबस्त करो तो ये कोई बुरी बात नहीं है। जिन घरानों में जिन बुजुर्गों ने ये हिम्मत की है कि माशरे की गालियाँ सुनकर भी उन्होंने शादी की है, तो उनका तजर्बा अगर आप पूछे खुद उनके बेटों से जिन्होंने मुखालफत की थी, तो उस वक्त वो तस्लीम करेंगे कि हाँ बहरहाल वो एक अच्छा कदम था कि जो हमारे वालिद ने उठाया था, उससे ये फ़ायदे जो है वो हासिल हुए, तो वो फ़ायदा मंद है। लेकिन बहरहाल अगर हम उसको कोई अहमियत देंगे तो उसके फ़ायदे भी हासिल होंगे, और अगर हम उसको दूर दूर से ही जो है वो सिर्फ तानो तशनी का निशाना बनाते रहेंगे तो फिर हमें उससे कोई फ़ायदा भी हासिल नहीं होगा और हम जो हैं उसको रिवाज भी नहीं दे सकेंगे। तो दो मामलात, सेक्स वो तो सबको मालूम है, लेकिन इसके तरफ मैं आज खास तौर पर तवज्जो दिला रहा हूं, वो है रिफाकत हयात, कि बीवी जो है वो बीवी भी है और रफीका हयात भी है, उसका शौहर जो है वो उसका शौहर भी है और रफीक हयात भी है। इसको लाजमन हमें अहमियत देनी चाहिए कि ये भी एक जिंदगी का एक गोशा है जिसको लाजमन एड्रेस किया जाना चाहिए। तो वहां यहां ज़हन में रखना चाहिए एक बात कि मर्द और औरत जो है ये दोनों आइडेंटिकल वजूद नहीं है। इसको भी यानी ये वेस्ट की बहुत बड़ी बदध्यानती है, यानी सेकुलरिज्म की डेफिनेशन में ये चीज शामिल है कि जी लॉज एंड एजुकेशन शुड बी बेस्ड ऑन फैक्ट्स एंड साइंस एटसेट्रा रादर देन रिलीजन। लेकिन बिलफेल क्या है, इस मामले में आकर वो साइंस की हकायक का बिल्कुल ब्लैक आउट करके, और एक बात जो है वो कहते हैं, हालांकि जिसने थोड़ी सी भी बायोलॉजी पढ़ी है आप हजरात में से, वो जानते हैं कि इंसानी जिस्म जो है वो सेल्स से बनता है, और सेल्स के अगर मैं आज की जबान इस्तेमाल करूं तो सॉफ्टवेयर जो है उसका वो क्रोमोसोम है, और मर्द और औरत के हर सेल में एक एक क्रोमोसोम का फर्क होता है, यानी पेयर्स में होते हैं क्रोमोसोम्स की, औरत के तमाम पेयर्स जो हैं वो एक्स एक्स होते हैं, और मर्द के हर सेल में एक पेयर एक्स वाई है, तो फर्क हो गया ना 1/46 का, और 28 ट्रिलियन सेल्स हैं। अगर आप उसको ज़रा भी कैलकुलेटर में डाल के इसकी फिगर महसूस करें तो शायद आपका कैलकुलेटर जवाब दे जाएगा, वो फिगर आप नहीं निकाल सके कि कितना फ़र्क है, कितना फ़र्क है मर्द और औरत के दरमियान। तो इसको हमेशा मद्देनजर रखना चाहिए। उसूली बात क्या है, अगर अल्लाह ताला चाहता तो औरत को घर का सरबरा बना देता तो भी उसको कोई चैलेंज ना कर सकता, इसलिए कि वो मालिक है। जैसे किसी इदारे का जो मालिक है, किसी मिल का जो मालिक है, वो जिसे चाहता है जीएम बनाता है, जिसे चाहता है सेल्स मैनेजर बनाता है, जिसको चाहता है अकाउंट्स का शोभा देता है, ये उसका इख्तियार मुतलक होता है अपने मिल्स के अंदर। इसी तरह इस पूरी कायनात में अल्लाह ताला का इख्तियार मुतलक है, वो उसने जिसे चाहा जहां चाहा प्लेस किया। अल्लाह ताला का फैसला क्या है कि अर्रिजाल कव्वामून अलन्निसा, मर्द औरतों पर कव्वाम सस्टेन करने वाले, काम यकूबू कौमर के मानी खड़े होना, और कव्वाम खड़ा रखने वाला इंचार्ज, किसी भी इदारे को खड़ा कौन रखता है, उसकी जिसकी जिम्मेदारी हो जो इंचार्ज हो। तो अल्लाह ताला ने मर्दों को घर का इंचार्ज बनाया है। मुख्तलिफ तराजम देखें में कोई हाकिम कहता है, कोई एडमिनिस्ट्रेटर कहता है, लेकिन मफहूम समझे इंचार्ज, कि अर्रिजालु कव्वामून अलन्निसा, मर्द औरतों पर जिम्मेदार मैनेजर्स मुकर्रर किए गए, बिमा फद्दलल्लाहु बादहुम अला बाद, जैसे अल्लाह ताला इंसानों में से बाज को बाज पर फजीलत देता है। तो अल्लाह ताला का फैसला क्या है कि मर्द जो है वो घर का जिम्मेदार है, ज्यादा वही जिम्मेदार है और कोई नहीं हो सकता। वबिमा अनफकु मिन अमवालिहिम, और इसलिए भी कि घर को फाइनेंस करना जो है वो अल्लाह ताला ने मर्द की जिम्मेदारी लगाई है। अगर औरत कंट्रीब्यूट करती है तो उसका अपने शोहर पर एहसान है, उससे वो घर की जिम्मेदार नहीं बन जाती। औरत कमा रही हो या ना कमा रही हो, बहरहाल कवाम घर का अल्लाह ताला ने मर्द को बनाया है, वो मर्द ही रहेगा। और अगर कोई मर्द नहीं कमाता तो औरत को इख्तियार देता है फिर दीन, कि वो खुला ले ले कि क्योंकि ये मुझे खिला पिला नहीं सकता लिहाजा मैं इसकी बीवी बन के नहीं रह सकती, लेकिन अगर उसके निकाह में रहना है तो फिर उसे बहरहाल बीवी बन के रहना होगा। और ये भी एक बहुत बड़ा प्रॉब्लम है आजकल, जूं जूं तालीम आम हो रही है, यानी तालीम के बेशुमार यानी नकायस हैं, यानी एक जनरल नक्स क्या है कि तालीम हमारे अंदर जो है वो नौकरी की ख्वाहिश पैदा करती है। ज़िम्नी सा एक नुक्ता कह रहा हूँ कि कोई शख्स जो है वो एमबीए कर रहा है, सीए कर रहा है, एमबीबीएस कर रहा है, तो उसको पहली फिक्र क्या होती है कि मैं मुलाजमत जो है वो मुझे मिल जाए। इसके मुकाबले में अगर वो बिल्कुल मामूली सरमाए से कोई कारोबार शुरू करे, बशर्ते कि मेहनत खुद करे उसके साथ, यानी वो तू से ना घबराए, यानी अगर आप सब्जी बेचते हैं तो आपको आपका कस्टमर जो है वो तू कह के बुलाएगा, और अगर आप क्लर्क हैं 1500 रुपये 15000 रुपये तनख्वाह ले रहे हैं, 12000 भी ले रहे हैं, तो आपका जो साहिल दफ्तर में आएगा वो तुसी कहकर बुलाएगा। बस ये स्टिग्मा उतार दें तो इंशाल्लाह यू विल बी बेटर ऑफ। अपना काम करें, अल्लाह ताला ने बिजनेस में कारोबार में जो बरकत रखी है वो नौकरी में नहीं रखी। लेकिन बहरहाल इस तालीम के जो नुकसान मैंने महसूस किए हैं उनमें से एक बहुत बड़ा नुकसान क्या है कि नौकरी की ख्वाहिश पैदा करती है। इसी तरह औरत जो है यानी मर्द में नौकरी की ख्वाहिश पैदा करती है ये तालीम, और औरत को बीवी नहीं बनने देती ये तालीम। ये अजीब डायलामा है कि जिसे अल्लाह ताला ने कव्वाम बनाया था वो नौकर बनना का पसंद करता है कि मैं किसी का नौकर हूं, और अगर गोरे का नौकर हो जाए, मल्टीनेशनल कंपनी में जॉब मिल जाए, तो वो समझता है कि वाह 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 वा, मेरे तो मजे हो गए कि मैं गोरे का नौकर हो गया, अंग्रेज का नौकर। अपनी नौकरी जो है अपने किसी एम्प्लॉयर का नौकर हो तो मज़ा नहीं आता, बोरे का नौकर हो जाऊं तो बहुत मज़ा आता है। یہ ہے ہماری ذہنیت جو اس تعلیم نے بنائی ہے. پھر عورت جب پڑھ لکھ جاتی ہے بیوی نہیں بنتی, یعنی وہ بھی نوکری میں اپنے باس کی کڑوی کسہلی سب سن رہی ہے, ایکسپلوئٹ بھی ہو رہی ہے, لیکن اپنے شوہر کی سننے کو تیار نہیں ہے. یہ کیا ہے؟ یہ اس تعلیم کے نقصانات. حالانکہ دنیا کا ایک اصول کیا ہے کہ مینیجر جو ہے اس کی اطاعت کی جاتی ہے, اور اس کا جو سبارڈینیٹ ہوتا ہے اس کا کہنا بھی مانتا ہے اور اس کو رسپیکٹ بھی دیتا ہے. نتیجہ کیا ہے؟ یعنی یہ خاتون جو ہے بڑی با اخلاق ہے, بہت اچھی طرح سے پیش آ رہی ہے, ساری دنیا اس کی تعریف کر رہی ہے, جس آدمی کا وہ نام لے کر بلا رہی ہو نوکر کی طرح, تو انڈرسٹوڈ ہے کہ وہ اس کا شوہر ہے جس کو وہ اس طرح سے بلا رہی ہے. یہ کیا ہے؟ یہ اس تعلیم کے تحفے ہیں جو ہم بڑے شوق سے حاصل کر رہے ہیں, مارے پھر رہے ہیں, مرے چلے جا رہے ہیں کہ ہمیں جلدی سے وہ تحفے مل جائیں سارے کے سارے, یہ تحائف ہیں اس کے. لیکن بہرحال دین کا تقاضا جو ہے وہ اپنی جگہ سے, میں نے عرض کیا نا کہ گھر کے اندر بڑا کون ہے چھوٹا کون ہے. کوئی آدمی جو ہے وہ پردے کے پیچھے کھڑا ہے اور دو آدمیوں کی گفتگو سن رہا ہے, اس گفتگو سے اس کو اندازہ ہو جانا چاہیے کہ یہ بڑا ہے اور یہ چھوٹا ہے. یہ اندازہ گھر میں بالکل نہیں ہوتا. ایک شوہر اور بیوی کے درمیان کوئی کنورسیشن ہو تو کوئی اندازہ نہیں ہوتا کہ یہ بیوی ہے, سوائے اس کے کہ وہ مرد کی آواز ہے, وہ عورت کی آواز ہے. اگر اس کو آواز کو کسی طریقے سے آپ مینیپولیٹ کر لیں تو آپ کو اندازہ نہیں ہوگا, بلکہ یہی محسوس ہوگا کہ شاید جو عورت ہے وہ باس ہے, وہ شوہر ہے, اور وہ عورت جو ہے وہ مرد جو ہے وہ بیوی ہے. یہ جیسے والدین کے سلسلے میں ادب اور احترام, اسی طرح شوہر کا بھی ادب و احترام ہے کہ جو ہمارے دین کے تقاضوں میں سے. اور دین ہمارا کیا ہے؟ یہ اللہ تعالیٰ کا بتایا ہوا راستہ ہے کہ زندگی یوں بسر کرنی ہے. اور اللہ تعالیٰ کون ہے؟ وہ ہمارا خالق بھی ہے, ہمارا مالک بھی ہے. لیکن ہمارے دین نے صرف اسی پر بس نہیں کی, آگے پھر اسی آیت میں مزید فرمایا گیا فالصالحات قانتات حافظات للغیب, بس نیک عورتیں وہ ہیں کہ ازب شوہروں کی فرما بردار ہیں اور ان کی عدم موجودگی میں ان کی امانت کی حفاظت کرتی ہیں. یہ استعارہ ہے, نبی اکرم صلی اللہ علیہ وسلم نے اپنے آخری خطبے میں ارشاد فرمایا کہ عورتوں کے ساتھ اچھا رویہ اختیار کیا کرو, تمہارا ان پر صرف ایک ہی حق ہے کہ وہ تمہارے بستر کے پاس کسی اور مرد کو نہ جانے. بہت خوبصورت انداز ہے بات کہنے کا, وہی بات یہاں ہے کہ حافظات للغیب, ان کی عدم موجودگی میں ان کی امانت کی حفاظت کرنے والی ہیں. اور بڑا خوبصورت اضافہ فرمایا نبی اکرم صلی اللہ علیہ وسلم نے, حضرت عائشہ سے روایت ہے, ترمذی کی روایت ہے کہ من علامات المرأة الصالحة ثلاث, نیک عورت کی تین نشانیاں ہیں, اذا نظر علیہا زوجہا ضحکت و سرت, ہو جب اس کے شوہر کی اس پر نظر پڑے تو وہ مسکرا کر اسمائل پاس کر کے اس کو خوش کرے, اور جب اس کو کوئی حکم دے تو کہنا مانے, اور جب اس کے پاس موجود نہ ہو تو حفاظت کرے, یعنی اس کی امانت کی حفاظت کرے. یہیں پر بس نہیں کی, دوسری طرف سے قرآن مجید میں مردوں کو بھی مینجمنٹ سکھائی گئی ہے کہ انہوں نے اپنے بیوی بچوں کو کیسے مینیج کرنا ہے. جیسے بڑے اداروں میں دونوں طرف کی ٹریننگ ہوتی ہے نا, مینیجرز کی علیحدہ ٹریننگ ہے, ہاؤ ٹو بی مینیجرز, مینجمنٹ ٹریننگ, اور جو سٹاف ہے اس کی علیحدہ ٹریننگ ہے. ان کے لیے تو ایک ہی ہے کہ باس از آلویز رائٹ. تو قرآن مجید نے وہ دوسری ٹریننگ بھی دی ہے, سورۃ التغابن کی ایک آیت آپ کو سنا رہا ہوں, اعوذ باللہ من الشیطان الرجیم, یا ایھا الذین آمنوا ان من ازواجکم و اولادکم عدو لکم فاحذروہم, ایمان والو تمہاری بیویوں اور تمہاری اولاد میں سے کچھ تمہارے دشمن بھی ہیں, سارے نہیں کچھ, لیکن یہ ایسے دشمن ہے کہ جس سے لڑا نہیں جاتا, ہوشیار رہا جاتا ہے, فاذروہم پس ان سے ہوشیار رہو. لیکن ان سے لڑائی کیسے کرنی ہے, ہوشیار کیسے رہنا ہے؟ وَإِن تَعْفُوا وَتَصْفَحُوا وَتَغْفِرُوا, اگر تم درگزر کرو گے, یہ فارسی کا لفظ ہے. درگزر کیا ہے؟ یعنی ٹوکا ٹاکی نہ کرنا, यानी बच्चों की हर गलती पर उन्हें न टोकना, बीवियों की हर गलती पर उन्हें न टोकना, ये क्या, ये अफ़ है। इसी के लिए एक और अंदाज, वह तस्फ़हु, टर्न ए ब्लाइंड आई, चश्म पोशी करना, वह भी वही मफहूम है, और तगफ़िरु, माफ कर देना, टू फॉरगिव। तो अगर तुम दरगुजर करोगे, चश्म पोशी करोगे और माफ कर दोगे, फ़इन्नल्लाह गफूर रहीम, तो अल्लाह ताला भी बख्शने वाला मेहरबान है। आमतौर पर हम अपने से छोटों के लिए बहुत ज्यादा आइडियलिस्टिक हो जाते हैं, परफेक्शन आ जाती है हम में, लेकिन जब अल्लाह ताला से दुआ मांगते हैं तो मग़फ़िरत की दुआ मांगते हैं कि रब्बना ज़ुलमना अनफुसना व इल्लम तग़फ़िर लना व तरहमना लनकूनन्ना मिनल ख़ासिरीन, कि रब्बा हमने अपने ऊपर जुल्म ढाया है और अब तो हम, अगर हमें माफ़ नहीं करेगा, हम पर मेहरबानी नहीं करेगा तो हम लुट जाएंगे। तो अपने छोटों के लिए भी अगर हम शफकत करें, अपने बीवी बच्चे बच्चों के लिए, तो क्या हर्ज है। अगर ये दोनों डायरेक्शन जो हैं वो घर के अंदर एस्टेब्लिश हो जाएं, मियां बीवी के दरमियान, वालिद और औलाद के दरमियान, तो घर इसी दुनिया में आपको जन्नत बनता हुआ दिखाई देगा। बीवी जो है वो अपने शौहर को स्माइल पास करके खुश करे, उसका कहना माने और उसकी अमानत की हिफाजत करें, खासतौर पर स्माइल पास करना। यानी ये खातून जो है वो बड़ी चीयरफुल होती है सबके साथ, लेकिन अपने शौहर को काटने को दौड़ती है। ये कुरान मजीद अगर इधर की डायरेक्शन दे रहा है तो वो तो जा रही है। ये अपना ये फर्ज अदा करे, हुजूर सल्लल्लाहु अलैहि वसल्लम की इस डायरेक्शन पर अमल करे, और शौहर जो है वो उसकी खामियों को ताइयों से दरगुजर करे, उसकी गलतियों को नज़रअंदाज करे, तो इंशाल्लाह घर जन्नत बनेगा। आज से इसको ट्राई करके देखें, आप बड़ी बहुत बड़ी तब्दीली महसूस करेंगे। यानी ये घर जो है एक अमन और सुकून की जगह बन जाएगी, आपके लिए अट्रैक्शन की जगह बन जाएगी। ख्वातीन भी जो आज अगर कोई नीचे आई हुई हैं, वो इसको अपने पल्ले बांध लें इस सबक को, और सारे मर्द जो सुन यहाँ मौजूद हैं या जो इसको नेट से देखेंगे, तो वो इसको आज ही से प्रैक्टिस करें, इंशाल्लाह आप बहुत बड़ी तब्दीली महसूस करेंगे। अल्लाह ताला से दुआ है कि अल्लाह ताला हमें दुनिया का भी सुकून अता फरमाए और आखिरत में भी हमें जन्नत में जगह दे दे।